نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي سبق نمبر 215 آیت نمبر 1 سے 14 سورة سبا لیسن نمبر 215 آیت نمبر 1-14 سورة سبا چند باتیں سورة کے بارے میں اور پھر انشاءاللہ تعالی ہم سبق کو دیکھیں گے سورة سبا ترتیب کے اعتبار سے 34 یعنی 34 نمبر کی سورة ہے سورة کا نام اسی کی آیت نمبر 15 لَقَدْ كَانَ لِسَبَعٍ فِي مَسْكَنِهِمْ آیَةٌ ادھر سے ہے اور اس سے مراد وہ سورة جس میں سبا کا تذکرہ ہے یہ سورة مکی ہے اور 54 اس کی آیات ہیں 54 833 کلمات اور 1512 حروف ہیں 6 رکوع ہیں اس میں اس سورت کا بنیادی مضمون اس کا زمانہ نزول بتاتا ہے کہ یہ مکی دور کے درمیان کی سورت ہے جب اسلام کی دعوت نے لوگوں کو چوکا دیا ہر طرف طعن و تشنیع مذاق ٹھٹھا شروع ہو چکا تھا ہر ممکن کوشش کر رہے تھے کہ اس دعوت کو ناکام بنا دیں گھر گھر میں انقلاب آنے کے رنگ دکھ رہے تھے ان کو سمجھ آ رہی تھی کہ اگر یہ دعوت پھیل گئی تو ہمارے ظاہری ماحول ہمارے معاشرتی رسم و رواج معاشی نظام کو دھرم بھرم کر دے گی اور ساتھ ساتھ ہمارے دل اور ذہنوں کی دنیا کو بدل دے گی یہ ایک ایسا خوف ہوتا ہے جس کی وجہ سے بہت سارے لوگ قرآن کی طرف آج بھی نہیں آتے کہ کہیں ہماری سوچ نہ بدل جائے ہم اپنے خاندان کے طور طریقوں سے دور نہ ہو جائیں اللہ تعالیٰ نے سورت کا آغاز حمد سے کیا اللہ کی کبریائی اور اس کی عظمت کا بیان ہے اس کے بعد قیامت کے واقع ہونے کے اوپر کچھ اعتراضات تھے بلا و ربی کی صورت میں اللہ تعالیٰ نے بتا دیا کہ ایسا ہوگا قیامت آئے گی آ کے رہے گی اور ساتھ ہی بتا دیا کہ عالم الغیب و شہادہ اس نے تمہاری ہڈیوں کو جمع کر لے گا پھر اس کے بعد اللہ تعالیٰ نے حضرت سلیمان اور حضرت داؤد علیہ السلام کے ناطے سے یہ بیان کیا کہ دنیا کی دولت کسی کو نقصان نہیں دیتی اگر وہ اس کا صحیح استعمال کریں لیکن پھر آخر میں ایک بڑی دلسوز کہانی بیان کی ایک ایسے ملک اور ایک ایسے علاقے کے لوگوں کی کہ جن کو اللہ نے نعمتیں بہت ساری دی تھیں لیکن انہوں نے ان نعمتوں کی قدر نہ کی اور اللہ نے ان کو باتیں بنا کے رکھ دیا اور اس سے پتہ چلتا ہے کہ ناشکرے لوگ جو ہیں وہ دنیا میں بھی اللہ کی نعمتوں سے اس کی رحمتوں سے محروم ہو جاتے ہیں اور آخرت میں بھی ہوں گے تو آئیے سورت کے ساتھ ساتھ ان چیزوں کو سمجھیں گے مکی سورت ہے بہت ہی لائٹ ہے سمجھنے سے زیادہ دل پر لینے والی آیات ہیں بسم اللہ الرحمن الرحیم الحمد للہ الذی لہ ما فی السماوات و ما فی الارض و لہ الحمد فی الآخرۃ و هو الحکیم الخبیر سب تعریفیں اللہ کے لیے ہیں جو مالک ہے ہر اس چیز کا جو آسمانوں میں ہے اور ہر وہ چیز جو زمین میں ہے اور اسی کے لیے ساری تعریفیں ہیں آخرت میں اور وہی بڑا دانا اور ہر بات میں باخبر ہے الحمد کے لفظ سے سورت شروع ہوئی قرآن پاک کی چار صورتیں الحمد سے شروع ہوتی ہیں سورت فاتحہ ہم پڑھتے ہیں یہاں بھی آپ دیکھیں گے اگلی صورتیں آپ نوٹ کریں گے ہم کا لفظ تعریف اور شکر دونوں معنوں میں آتا ہے یہاں اس سے دونوں ہی معنی مراد ہیں سارے شکر اللہ کے ہیں اور ساری تعریفیں اس کی ہیں کیونکہ کائنات میں جو حسن دکھتا ہے اور کائنات میں جو کارآمد ہونا دکھتا ہے پائیداری دکھتی ہے ہماری چیزوں میں یا جمال ہوتا ہے یا کمال ہوتا ہے یعنی یا وہ خوبصورت ہوتی ہیں صرف ڈیکوریشن پیسوں کی طرح پڑی رہتی ہیں یا کارآمد ہوتی ہیں اللہ تعالیٰ کے لیے حمد اس لیے ہے کہ اس نے جو چیزیں بنائی نہ صرف یہ کہ وہ خوبصورت ہیں بلکہ کارآمد ہیں کوئی چیز نکمی نہیں اس قدرت کے کارخانے میں اللہ تعالیٰ کی ذات نے سب کچھ دے کر اس کو کمال کے درجے پہ بنا کر ہمیں بتا دیا کہ جب بنانے میں کوئی اس کا شریک نہیں تو پھر اس کی ملکیت میں کوئی دوسرا کیسے ہو سکتا ہے لہذا دنیا میں کسی کے اگر گنگانے ہیں تو اللہ کی تعریفوں کے گنگا لو جس نے یہ سب کچھ عطا کیا ذرا غور کر کے دیکھیے آسمان اور زمین میں کیا کچھ ہے اور کس طریقے سے ایک بندہ اللہ تعالیٰ کی نعمتوں کو لیتا ہے الحمد للہ الذی لہ ما فی السماوات و ما فی الارض بظاہر یہ جملہ یہاں قرآن پاک میں موجود ہے لیکن یہ وہ تعریف ہے جو قیامت کے دن جنت میں جانے والے کریں گے، کیونکہ اللہ تعالیٰ فرماتے ہیں کہ اسی کی تعریف فی الآخرہ، آخرت میں بھی ہوگی. یہ کہاں ہوگی؟ ہم پیچھے پڑھ چکے سورۃ الاعراف کی آیت نمبر 43 میں، جنتی جب جنت میں جائیں گے تو پہلا جملہ ان کی زبان پہ کیا آئے گا؟ الحمدللہ الذی ہدانا لہذا، تمام تعریفیں اس کے لیے ہیں جس نے ہمیں اس کی ہدایت دی، جس نے ہمیں وہ کام کرنے کی توفیق دی کہ ہم جنت میں جاتے. ہم تو اس قابل ہی نہیں تھے کہ جنت میں جاتے. اسی طرح سورۃ زمر کی آیت نمبر 74 میں آتا ہے، جنتی کیا کہیں گے؟ الحمدللہ الذی صدقنا وعدہ، ساری تعریفیں اس کی ہیں جس نے ہم سے کیے ہوئے وعدوں کو سچا کیا. آج دنیا میں بھی اگر آپ دیکھیں کہ کسی کا کوئی وعدہ سچا ہو جائے تو ہم اس کے گن گاتے ہیں نا. اللہ کی ذات کی تعریفیں دنیا سے نکل کر قیامت کے میدان میں کیوں پھیلی؟ کیونکہ اس نے جو کہا وہ کر کے دکھایا. اسی طرح سورۃ فاطر کی آیت نمبر 34 میں آتا ہے، جنتی کہیں گے الحمدللہ الذی اسخب عنا الحزن، ساری تعریفیں اس کی ہیں جس نے ہم سے غم کو دور کر دیا. تو زندگی میں، دنیا میں، غموں خوشیوں میں، جہاں جو کچھ ملے اللہ کا شکر ادا کریں. وہو الحکیم الخبیر، اس کو خوب پتہ ہے کیا کتنا ہونا چاہیے اور کیا کہاں ہونا چاہیے. ہم بعض دفعہ کائنات کے نظام کو ادھر ادھر کرنے کی کوشش کرتے ہیں، لیکن وہ ہماری غلط فہمی ہوتی ہے. ہمیں اس کو اس طرح سے دیکھنا چاہیے کہ اللہ تعالیٰ نے ہر چیز دے دی. مثلا آپ دیکھیے کہ اگر بارش کی مقدار تھوڑی بڑھ جائے تو ہم جی نہیں سکتے، سورج تھوڑا سا ہمارے قریب آ جائے تو جل کے راکھ ہو جائیں، چاند تھوڑا سا بڑا ہو جائے تو ہمارے موسم بدل جائیں. تو لہٰذا اللہ کے یہاں الخبیر ہونے کی بات کر کے بتا دیا کہ وہ ہر بات سے باخبر ہے، اس کو پتہ ہے اس کا ہر کام، ہر چیز. تمہاری تقدیریں، تمہارے معاملات حکمت اور دانائی کے ساتھ کیے. یعلم ما یلج فی الارض وما یخرج منہا، وہ جانتا ہے جو زمین میں داخل ہوتا ہے. کیا داخل ہوتا ہے زمین میں؟ سوچیے زمین میں کیا کیا جاتا ہے. بارش کے قطرے جاتے ہیں، بیج جاتا ہے، مردے جاتے ہیں. زمین کے اندر آپ دیکھیے کہ پانی ہے، معدنیات ہیں، ہر وہ چیز جو اوپر سے آتی ہے وہ نیچے گرتی ہے نا. اللہ تعالیٰ کہتے ہیں ہر چیز کو میں جانتا ہوں جو زمین کے اندر جاتی ہے. اور وما یخرج منہا، جو اس میں سے نکلتی ہے. نکلتا کیا زمین میں سے؟ فصلیں اگتی ہیں. آپ خود ہی اس کی لسٹ بنا سکتے ہیں، کچھ چیزیں جو ہیں وہ نیچے جاتی ہیں اور کچھ اوپر آتی ہیں. اللہ ہر چیز کو جانتا ہے. آپ کو پتہ ہے جیولوجسٹ جو ہوتے ہیں ان کو تیل نکالنے میں اتنا پیسہ نہیں لگتا، محنت نہیں لگتی جتنا تیل ڈھونڈنے میں لگتا ہے. اس کے لیے وہ اتنی محنت کرتے ہیں. ایک دفعہ ہم نے ایک جگہ کو وزٹ کیا تو ہمارے ساتھ جو برادر تھے وہ بتا رہے تھے کہ اتنا پیسہ لگتا ہے صرف ان آلوں کے ذریعے سے یہ دیکھنے میں کہ زمین میں کہاں تیل ہے. پھر انہوں نے بتایا کہ ہم اوپر مارکس لگاتے ہیں اس جگہ میں ادھر ہے، لیکن ہوتا کیا، دھوکہ ہو جاتا ہے. کہتے ہیں جس وقت ہم نے دیکھا ہوتا ہے وہ تیل ادھر ہوتا ہے، بعد میں جب ہم کھدائی کرتے ہیں پتہ چلتا ہے وہ وہاں سے غائب ہو کے کہیں اور چلا گیا. آپ کو تو اللہ نے خود خود کو یہ صلاحیت دے دی کہ وہ زمین کے اندر بھی دیکھ لیتا ہے. کبھی انسان اپنی اوقات کو دیکھے. میں اگر آپ سب سسٹر سے کہوں نا کہ آپ کو پتہ ہے کہ آپ کے گھر میں کیا چیز کہاں پڑی ہے، تو 100% شاید کوئی بتا سکے. وہی بتائے گا جس کے پاس بڑی نپی تلی گنی چنی ہوگی. ہمیں تو یہ بھی نہیں پتا ہوگا کہ ہماری پینٹری میں کتنے مسالے کے ڈبے پڑے ہیں. پھر لے آتے ہیں وہ، پھر دیکھتے ہیں یہ تو پڑا ہوا تھا، یہ دال تو پڑی تھی، یہ چاول تو پڑے تھے. ہماری کیا طاقت ہے اور پھر بھی ہم اللہ کی بات نہ مانیں. پھر ہم کہتے ہیں اللہ ہمیں پہلے سمجھائے پھر مانیں گے، حکمتیں بتائے، اللہ ہم سے مشورے لے، یہ کرو کہ نہ کرو. نہیں، اس کے مقابلے نہیں کر سکتے تم. وَهُوَ الرَّحِيمُ الْغَفُورُ، اور وہ خوب بخشنے والا اور رحم فرمانے والا ہے. وہ مجرموں کو فوراً سزا نہیں دیتا. کئی سال لوگ بغاوت کرتے رہتے ہیں، دندناتے پھرتے ہیں، وہ سزا نہیں دیتا. کیوں نہیں دے سکتا؟ دے سکتا ہے. قابو سے باہر ہے؟ نہیں قابو سے باہر، لیکن یہ اس کی شان رحیمی ہے کہ پکڑنے کے باوجود مہلت دیتا ہے کہ کوئی بندہ دن کا گناہ گار رات کو شرمسار ہو کے آ جائے اور میں اس کو معاف کر دوں، اور رات کا گناہ گار دن کو واپس آ جائے. اللہ کی ذات اس پہ نظریں رکھی ہوئی ہے. آج دنیا میں बहुत ही ज्यादा तरक्की याफ्ता मुल्कों में भी देखें तो चोरों डाकुओं को लोग नहीं पकड़ सकते। शायद छोटे मुल्कों में तो कुछ ना कुछ जल्दी पकड़ा जाता होगा क्योंकि चोरियां करने वाले भी देसी तरीकों से करते हैं, लेकिन वेस्टर्न कंट्रीज में चोर भी इतने ऑर्गेनाइज तरीके से चोरियां करते हैं कि पुलिस उनको पकड़ नहीं सकती। अल्लाह की ज़ात कल क़यामत के दिन सबको ला के खड़ा करेगी कि कहाँ तुमने क्या गलती की, कहाँ तुमसे क्या खराबी हुई। तो अल्लाह की इस दुनिया में कोई अंधेर नगरी नहीं है कि कोई कुछ भी कर जाए और उसको पता ना चले, कोई कुछ करे, हर चीज़ उसकी निगाहों में है। तो लिहाजा तुम उसके तहम्मुल पे, उसकी रहमत पे क्यास ना करो बल्कि अपने आमाल को दुरुस्त करो। फिर आगे से वो मुतालबा जो मुशरिकी ने मक्का अल्लाह के नबी के साथ था कि क़यामत अगर आनी है तो आके दिखा दे, फिर आ क्यों नहीं रही, इतनी नस्लें गुजर गईं क़यामत क़यामत की बातें करते। तो जवाब दिया गया उनको उनकी बात के बाद, वक़ाल अल्लज़ीन कफरू, और कहा काफरों ने, यानी कुफार कहते हैं, क्या कहते हैं, ला तातीन अस्सा, हम पर नहीं आएगी क़यामत। क्या कल ही कहते थे या आज भी कहते हैं? बरमला कहते हैं, खोल खोल के लोग कहते हैं। और आप देखें कि शिद्दत से अल्लाह ताला बता रहे हैं कि ये काफिर कहते हैं कि नहीं आएगी क़यामत, हालांकि कुल, आप फरमा दीजिए, बला व रब्बी, बल्कि क्यों नहीं, कसम है मेरे रब की। ये कसम का लफ्ज़ है वाव का इधर, और सीगा भी ताकीद का है, और फिर इसमें लतअतीयन्नकुम की जो लाम है ये ताकीद की है, ये क्यों नहीं। उर्दू में अगर आप इसका तर्जमा करें तो ज़रूर बिल ज़रूर क़यामत आएगी, श्योर शॉर्टली क़यामत आएगी। और कौन लेके आएगा? आलिमुल ग़ैब, ग़ैब को जानने वाला, क्योंकि ला याज़ुबु अन्हु मिसक़ालु ज़र्रतिन फ़िस्समावाति वला फ़िल अर्ध, नहीं छुपी हुई इससे ज़र्रा बराबर कोई चीज़ आसमानों में और ना ज़मीन में, वला असग़रु मिन ज़ालिक, और न इससे छोटी कोई चीज़, वला अकबरु, और ना कोई बड़ी चीज़, इल्ला फी किताब मुबीन, मगर एक खुली किताब में रोशन है। मुराद के कि क़यामत आके रहेगी। कुफारे मक्का क़यामत के मुनकर थे, आज भी लोग मुनकर हैं। हमारे ही इर्द गिर्द जितने काफिर आपको देखेंगे वो उनमें से मेजॉरिटी क़यामत को नहीं मानते और इनकार करने में शिद्दत पड़ी बरतते थे। बड़े वसूख से कहा करते थे कि क़यामत कोई नहीं आनी। अल्लाह ताला ने उतनी ही शिद्दत से उनका रद्द किया कि कह दीजिए क़यामत ज़रूर आएगी, और अल्लाह की कसम जिसने ये सब कुछ किया है क़यामत आएगी और आने के बाद मरेंगे मिटेंगे। यहाँ आप देखिए कि अल्लाह ताला की ये सिफत आलिमुल ग़ैब जो ये बहुत ही काबिल तवज्जो है, क्योंकि ये मुशरिकीन ये बात भी कहा करते थे कि अगर क़यामत आ भी गई तो किसकी हड्डियाँ किधर, किसका गोश्त किधर, कोई आज से 100 साल पहले मरा, कोई उसके बाद मरा, कैसे पता चलेगा कौन दफन है। तो उसका जवाब दिया गया कि आलिमुल ग़ैब, ग़ैब को जानने वाला, उसको पता है कि किसका गोश्त किधर है, किसकी राख किधर है। वो हवा के झोंकों को हुक्म देगा कि इन सारे ज़र्रों को जमा कर दो और दोबारा एक वजूद में ले आएगा, उसके लिए क्या मुश्किल है। उसकी सिफात बहुत आला हैं, इसलिए उसके साथ मुकाबला ना करो। तुम फिक्र करो कि जो तुम्हारे दिलों में पड़ा हुआ है अगर अल्लाह ने उसको खोल दिया क़यामत के दिन तो क्या होगा। क्योंकि सूरह ज़िलज़ाल में भी आता है कि फ़मन यामल मिसकाल ज़र्रतिन खैरन यरा, जो ज़र्रा बराबर नेकी करेगा उसको भी देखेगा, वमन यामल मिसकाल ज़र्रतिन शर्रन यरा। ये मिसकाल वहाँ भी और यहाँ भी जो लफ्ज़ है, सा काफलम से सिकल, बोझ को कहते हैं, भुंगे बराबर, हल्की छोटी से छोटी चीज़, बारिश के बाद जो छोटे छोटे कीड़े निकल आते हैं, इतनी सी भी चीज़ अल्लाह ताला से छुपी भी नहीं। और आप जब फॉल सीज़न में पत्तों को देखते हैं, एक एक पत्ते को देख के एहसास होता है ना कि अल्लाह की ज़ात इन सबको जानती है। फरमाया कि वो जो हुक्म देगा तुम्हें उसको मानना पड़ेगा। आप देखिए कि असल बात यह है कि वमा कदरुल्लाह हक्का कदरी, लोगों ने अल्लाह की कदर की नहीं जो हक था उसकी कदर का। अल्लाह ताला क़यामत क्यों लाएगा, अब उसकी इल्लत बताई जा रही है, वजह बताई जा रही है कि क़यामत क्यों आएगी। لِيَجْزِيَ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ, ताकि अल्लाह जज़ा दे इनको जो ईमान लाए और नेक अमल करते रहे। ये है क़यामत बर्पा करने की हिकमत, क्या लोगों को नेकियों के बदले ना दे। पीछे अब देखिए लतअतीयन्नकुम में लाम थी, अब यहाँ लियज़िया, ये भी लामे आक़िबत है, यानी इंजाम इल्लत है। वजह बताई जा रही है कि ये ज़रूर आनी है और आएगी क्यों, ताकि रिज़ल्ट दिया जाए, देखिए, कोई पढ़ता रहे और उसको रिजल्ट ना दिया जाए, और रिजल्ट ना मिले तो अगली क्लास में ना जाए, ऐसा तो नहीं होता। अल्लाह ताला फरमाते हैं कि जिन्होंने मेहनतें की, जिन्होंने अल्लाह के हुक्मों पे अमल सवाले किए, अल्लाह के नबी सल्लम की सुन्नतों पे अपने आप को जोड़े रखा, ऐसे लोगों को अल्लाह जजा देगा। उलाइक लहुम मग़फिरतुन व रिज़्क़ुन करीम, ये वो लोग हैं जिनके लिए बख्शिश है और इसके करीम है। और इसके बरक्स वल्लज़ीना सऊ फी आयातिना मुआजिज़ीना उलाइक लहुम अज़ाबुम मिन रिज़्ज़िन अलीम, और जो बदबخت कोशिश करते रहे हैं कि हमारी आयतों को छुटलाकर हमें हरा दें, यही हैं जिनके लिए बदतरीन किस्म का दर्दनाक अज़ाब है। अल्लाहुम्म ला तजअलना मिन्हुम। ये कौन से लोग हैं जो आयतों के मामले में अल्लाह को आजिज करते हैं, जो आयतों को गलत साबित करते हैं? नहीं नहीं ये तो मौलवियों की सख्ती है, और पर्दा तो है ही कोई नहीं, वो तो दिल का होता है और दिल से ही साफ है, और कुफर और इस्लाम की क्या बात करनी, बस अमल अच्छे करते जो अल्लाह ताला सब को ले जाएगा जन्नत में। ये है अल्लाह की आयतों को मुकाबले में लाना। आप देखिए कि गुजरते हुए हालात के मुताबिक जब इंसान अल्लाह के दीन को अपने हालात के मुताबिक ढालने के लिए तावीलात करता है, तो असल में वो ज़ुबाने हाल से ये बता रहा होता है कि देखो कि मैं अल्लाह के हुक्मों को बदल रहा हूँ और अल्लाह ताला मुझे कुछ भी नहीं कह रहा। बहुत ज़्यादा इंटेलेक्ट का ज़ोर है। आज के दौर में भी आप देखिए कि लोग एड़ी चोटी का ज़ोर लगाते हैं ये कहने में कि जी जो अहकाम हैं मौलवियों की सख्ती है, अल्लाह ने तो कुछ नहीं कहा, और सूद तो आज के जायज़ है, और सूअर तो आजकल वैसे ही साफ़ सुथरा हो गया, और शराब तो पहले गले सड़े फलों से बनती थी, अब तो बड़ी पेस्चराइज किस्म की और डिस्टिल्ड वाटर से बनती है। वल्लज़ीना सऊ फी आयातिना, ये सारी कोशिशें हमारी आयतों को नीचा दिखाने की है। कोई बात नहीं, नहीं हमें कर सकते नीचा, हाँ ऐसे लोगों को रिज़्ज़ुन अलीम दर्दनाक अज़ाब मिलेगा। ये लोग रात दिन जो काम करते हैं इनको इसकी जज़ा मिलेगी। ये जो लफ्ज़ यहाँ मुआजिज़ीन है, इसके बारे में इमाम क़ुर्तुबी कहते हैं कि जब कोई शख्स किसी को मग़लूब कर दे और इससे आगे बढ़ जाए, तो अरबी में कहा जाता है आजज़हू व आजज़ा इज़ा ग़ालबहू व सबक़हू, यानी उसने उसको उस वक्त आजिज और मजबूर कर दिया जबकि वो उस पर गालिब आ गया। तो लिहाजा इमाम राग़िब कहते हैं कि किसी को आजिज कर देना मुराद होता है मुआजिज़ीन से। इसी तरह एक और इसकी तफसीर की जाती है, यानी अपने गुमान के मुताबिक वो अल्लाह ताला की कुदरत को आजिज कर देना चाहते थे लेकिन कर न सकेंगे। अल्लाह अकबर, बार बार एक ही बात है, मत अल्लाह के मुकाबले पे आओ, वरना रिज़्ज़ुन अलीम दर्दनाक अज़ाब है। रिज़्ज़ वो अज़ाब होता है जिसको देखकर घिन आए। एक लफ्ज़ होता है रिज़्ज़, गंदगी, फिल्थ, ट्रैश, कचरा, बदबूदार चीज़ें, और दूसरा रिज़्ज़ उसी के साथ मिलता जुलता लफ्ज़। अब होगा क्या, अल्लाह ताला उसकी कुछ बातें बताते हैं। وَيَرَى الَّذِينَ أُوتُوا الْعِلْمَ الَّذِي أُنْزِلَ إِلَيْكَ مِنْ رَبِّكَ هُوَ الْحَقُّ وَيَهْدِي إِلَى صِرَاطِ الْعَزِيزِ الْحَمِيدِ, और जानते हैं वो लोग जिनको इल्म दिया गया कि जो आपकी तरफ नाजिल किया गया है आपके रब की तरफ से ऐन वही हक है, और इज्जत वाले सब खूबियों सरा अल्लाह का बताया हुआ रास्ता दिखाता है। बहुत ही प्यारी आयत है। पीछे चुके रिज़्ज़ुन अलीम थी, अल्लाह ताला ने उनको अजाब की वईद दी जो अल्लाह के हुक्मों को बदलते हैं। उससे पहले जो मिन है ना वो बयानिया है। बयानिया का मतलब ये कि जो अजाब इनको दिया जाएगा वो मामूली किस्म का नहीं है, बड़ा शदीद और दुख देने वाला अजाब होगा, अपनी शिद्दत के बायस लर्जा देने वाला अजाब होगा, पै दर पै झटकों वाला अजाब होगा। और इसके बरक्स अब यहाँ लफ्ज़ आते वो यरा, यरा का लफ्ज़ जो है ना यहाँ या लमू के मानों में, उलुल इल्म से मुराद है यहाँ सहाबा कराम और इनके बाद आने वाले ईमान वाले, यह अहले किताब के वो उलमा जो कुरान पर भी ईमान ले आए। अल्लाह ताला ने इनकी तारीफ की कि जहाँ लोग इन आयतों को झुठलाते हैं वहाँ ही अल्लाह ताला कुछ ऐसे लोगों को पेश कर देता है कि जो लोग इन आयतों को इल्म की बुनियाद पर मान रहे होते हैं। अब देखिए कि कुरान का पढ़ना एक है इल्मी पढ़ना और एक है कुछ ना पढ़े बगैर छुटला देना। कभी आप आम महफिल में ख़वातीन को बातें करते देखा करें, शायद उनको सही मखारिज से पढ़ना भी नहीं आता और वो कुरान के मसलों पे यूं कीलो कॉल कर रही होती हैं, और नहीं नहीं मेरा नहीं दिल मानता ऐसा होगा, मैं नहीं मान सकती ऐसा होगा, ये बात की जा रही है इधर कि इल्म वाले तो जो उनको एल मिलता है उसकी बुनियाद पे ये चीज़ें करते कहते हैं, वो तो डरते हैं कोई बात ज़्यादा करते हुए, कौल सदीद से ज़्यादा बड़ी बात नहीं करते, लेकिन दूसरे लोग की लोकाल करते हुज्जतें बयान करने वाले लोग जो हैं वो बग़ैर इल्म की बातें करते हैं। जो इल्म के साथ इस किताब को लेगा उसी को ये किताब रास्ता दिखाएगी, सिरात लजीज़ अलहमीद, खूबियों वाली ज़ात, तारीफ़ किए हुए रब का रास्ता दिखाएगी। ये है सबीलुल जन्ना, सबीलुल खुदा, सबीलुल्लाह, वो रास्ता जो बंदे को अल्लाह की तरफ ले जाए, वो ज़ात जो अपनी शान में तारीफ़ और सताइश वाला है उसके रास्ते पे ले जाती है। और हकीकत है कि इल्म का रास्ता बज़ाहिर कठिन रास्ता है लेकिन बंदे को वाकई इज़्ज़त की तरफ ले जाता है, तारीफ़ों की तरफ ले जाता है, गलबे की तरफ ले जाता है। पहले इंसान रब के साथ जुड़ता है, रब को मानता है, और उसके बाद फिर आहिस्ता आहिस्ता इंसान के ऊपर खुद इस किताब की वो खूबियाँ खुलने लगती हैं कि दुनिया में ही उसके कई मामले खूबसूरत हो जाते हैं। ये मुराद यहाँ ये किस्तारतन यही है कि तौहीद का रास्ता उनको पता चल जाता है और इसके बाद वो जन्नत में दाखिल हो जाएंगे। इसके बरक्स वक़ाल लज़ीना कफ़रू, और मुनकरीने क़यामत कहते हैं क्या हल नदुल्लुकुम अला रजुलिन, क्या हम तुम्हें पता बताएं उस शख्स का। ये जो लफ्ज़ है ना नदुल्लु, तो ये दलालत से है। हल अदुल्लुकुम का लफ्ज़ कहीं पढ़ा आपने, किसने कहा था? जी जी हज़रत मूसा की बहन ने कहा था, क्या मैं तुम्हें बताऊं ऐसे घर वाले जिसकी परवरिश करें, वही लफ्ज़ है, शाबाश। हल नदुल्लुकुम, क्या हम बताएं तुमको, अला रजुलिन उस शख्स के बारे में, युनब्बियुकुम जो तुमको खबरें देता है या खबरदार करता है तुमको, क्या इज़ा मुज़्ज़क़्तुम कुल्ला मुमज़्ज़क़, कि जब तुम मरने के बाद रेजा रेजा कर दिए जाओगे, इन्नकुम लफ़ी खल्क़िन जदीद, तो असर नौ पैदा किए जाओगे। ये उन लोगों का मजाक था नबी सल्लम का उड़ाना, नबी सल्लम का जो मजाक उड़ाते थे अपनी महफिलों में जाके, कहते थे तुम्हें बताएं ज़रा एक ऐसा शख्स जो कहता है कि जब मर के रेजा रेजा हो जाओगे, बिल्कुल कट के मर जाओगे, तो उस वक्त तुम्हें ज़िंदा किया जाएगा। यानी उनको मजाक लगती थी ये बात, ठट्ठा उड़ाते थे अल्लाह के नबियों का कि इस तरह से ये बात करते हैं, गोया कि नामुमकिन बात है। लफ्ज़ देखिए दो दफ़ा आया, मुज़्ज़क़्तुम और मुमज़्ज़क़, मीम ज़ा क़ाफ़ इसका रूट है। इसका लफ्ज़ी माना होता है चीरना, फाड़ना, टुकड़े टुकड़े कर देना। कुल्ला मुमज़्ज़क़ से मुराद है जिसमें इंसानी का रेज़ा रेज़ा होकर अलग हो जाना, यानी जब मरेंगे कब्र में चले जाएंगे सारा जिस्म गल सड़ जाएगा, फिर कहते हैं कि इसके बाद हमें दोबारा कर दिया जाएगा ज़िंदा। तमज़ीक अरबी में कहते हैं किसी चीज़ को फाड़ कर पारा पारा और रेज़ा रेज़ा करने को। इशारा वही है कि मरने के बाद कब्रों में इंसानों के साथ जो मामला होता है उसके बाद क्या होगा। इन्नकुम लफ़ी खल्क़िन जदीद, लो देखो ज़रा नए सिरे से पैदा किए जाएंगे, ये कोई पॉसिबल चीज़ है? अल्लाह ताला कह रहे हैं इन्हीं की बात, अफ्तरा अलल्लाह कसीबन अम बिही जिन्नतुन, या तो इसने ये कहकर अल्लाह पर झूठा बुख्तान लगाया है या फिर ये दीवाना है। हालांकि बात दोनों ही नहीं, यहाँ तक उनका जुमला था, कहते थे ये झूठी बातें करते हैं, दीवानगी है, मजनू हो गए ऐसी बातें करते हैं। कहा नहीं, बल लज़ीन ला युमिनून बिल आखिरती, बल्कि वो लोग जो आखिरत पर ईमान नहीं लाते, फिल अज़ाबी वद्दलालिल बईद, तो वो अज़ाब में और दूर की गुमराही में मुबतला हैं, यानी कल अज़ाब में मुबतला होंगे, आज गुमराहियों में मुबतला हैं। अल्लाह ताला कैसे दो टोक अंदाज से बात करते हैं। अब देखिए कि कुफारे मक्का का ये इल्ज़ाम नबी सल्लम पर कोई छोटा इल्ज़ाम नहीं है, ये ऐसे जैसे कोई आज कहते हैं कि इसका तो दिमागी तवाज़ुन बिगड़ गया, ये तो जुनूनी हो गया और इसको तो अकल ही नहीं और बेतुकी बातें करता है। आज इसका खूबसूरत सा नाम लोगों ने रखा है फनेटिक, ये देखो फनेटिक हो गए, इनको पता नहीं क्या हो गया, इनकी ब्रेन वॉशिंग हो गई है, ये बस इनके दिमाग चल गए। अल्लाह ताला ऐसी बातें करके कह रहे हैं क्या मेरा रसूल ऐसी बातें करेगा? नहीं, तुम ऐसी बातें करने वाले असल में आखरत पर ईमान नहीं लाते हो, तो अजाब मिलेगा और आज दूर की बहकी हुई बातों में पहुंचे हो। अब अल्लाह ताला आगे से दलाइल दे रहे हैं, बिल्कुल सिंपल बातें, ये पीछे गुजर चुकी इसलिए मैं इसकी तफसीर कर ही नहीं रही, आप लोग इसको कई सूरतों में पढ़ चुके, सूरह रात में, सूरह हिजर में, कि कैसे मक्का वाले मजाक उड़ाते थे मर के दोबारा उठने का। अब आगे अल्लाह ताला इनको दलाइल दे रहे हैं कि तुम्हें मरने के बाद दोबारा जीना मुश्किल लगता है, क्या तुम पहला नहीं हाल देख चुके, افلم یرو الی ما بین ایدیهم و ما خلفهم من السماء والارض، کیا انہیں نظر نہیں آتا کہ انہیں آگے سے اور پیچھے سے آسمان اور زمین نے گھیر رکھا ہے؟ دیکھو ذرا اتنا بڑا آسمان ان کے اوپر ہے، چاروں طرف سے تم اس کے نرغے میں ہو، نیچے سے زمین، اوپر آسمان، بھاگ نکلنے کا کوئی راستہ ہے؟ تمہارے غلط کاموں کا تقاضا تو یہ ہے کہ تمہیں زمین نکل جائے یا آسمان کا کوئی ٹکڑا تم پر گرے، تمہیں نیست و نابود کر دیا جائے، لیکن ہم ایسا نہیں کرتے. کیوں؟ ان نشنخ صف بہم الارض، اگر ہم چاہیں تو دھسا دیں ان کو زمین میں، او نسقط علیہم کسفا من السماء، یا گرا دیں ان پر چند ٹکڑے آسمان سے. ان فی ذلک لآیت لکل عبد منیب، در حقیقت اس میں کھلی نشانی ہے ہر اس بندے کے لیے جو اللہ کی طرف رجوع کرنے والا ہے. کبھی ہم نے غور کیا اس پہ؟ اتنے گناہوں کے باوجود انسان زمین کے اوپر چلتا چلتا ہے اور یہ زمین اس کو کچھ نہیں کہتی. نبی صلی اللہ علیہ وسلم کی ایک روایت کا خلاصہ میرے ذہن میں آ رہا ہے کہ دنیا میں غلط کام کرنے والے کی مثال اس لومڑی کی طرح کہ جس نے زمین کا کوئی قرض لینا ہے. لومڑی سمجھتے ہیں نا، فاکس ہوتی ہے جو، کہ اس نے زمین کا کوئی قرض دینا ہے اور وہ اپنی جان بچا رہی ہے، بھاگ رہی ہے، بھاگ رہی ہے، بھاگ رہی ہے کہ میں زمین کو نہ دوں، لیکن ہانپ ہانپ کے، چل چل کے جب ہانپ کے گری تو وہی زمین اس کی قبر بن گئی. دیکھا تھے تو ہم کہاں بچ سکتے ہیں. کبھی زمین پہ چلتے پھرتے، اٹھتے بیٹھتے اس پہ انسان غور کرے تو اس کو پتہ چل جائے گا کہ کس طریقے سے میں موت کے منہ میں ہوں اور اللہ تعالیٰ نے مجھے پھر بھی زندگی دی ہوئی. کیا اس میں نشانیاں نہیں لیتے؟ لیکن کون لیں گے؟ عبد منیب. منیب کون ہے؟ راجع اللہ بقلبہ، اللہ کی طرف اپنے دل سے رجوع کرنے والا، تہے دل سے اللہ کی طرف جھکنے والا، جس کا دل دماغ اللہ کے آگے جھکاؤ، جو واقعی اپنے آپ کو اللہ کا سمجھے اور اس طریقے سے وہ کام کرے کہ اس کو دنیا میں اللہ کی ذات نظر آنے لگے. ورنہ یہ چیزیں ہر ایک کو سمجھ نہیں آتی. آپ دیکھیے کہ جس کے دل میں تعصب نہ ہو، یا ہٹ دھرمی نہ ہو، ضد نہ ہو، اخلاص کے ساتھ اللہ سے ہدایت طلب کرے، اس کو ضرور آسمان و زمین کو دیکھ کر ہی ہدایت مل جاتی ہے. کہ جس ذات نے اتنے بڑے زمین و آسمان کو تھاما ہوا ہے، کیا وہ مجھے نہیں تھامے گا؟ کیا اس کے پاس میری ساری چیزیں نہیں ہیں؟ تو لہٰذا ایسے کام کرنے والے لوگ جو ہیں وہ سمجھتے ہیں. یہاں چونکہ بات ہوئی عبد منیب کی، اب آگے ایسے ہی دو بندوں کا تذکرہ، جس میں سے پہلے حضرت داؤد اور دوسرے سلیمان علیہ السلام، ان کا تذکرہ ہم پیچھے بھی سورت نمل میں پڑھا ہے، سبا میں اب پڑھیں گے، پھر آگے سورت سوات میں پڑھیں گے. ہم خلاصہ کریں گے ان آیات کا، پھر بعد میں اس کو تھوڑا سا دوبارہ دیکھیں گے. فرمائے وَلَقَدْ آتَيْنَا دَاوُودَ مِنَّا فَضْلًا، بے شک ہم نے داؤد علیہ السلام کو اپنی جناب سے بڑی فضیلت بخشی. کون سی فضیلت تھی داؤد علیہ السلام کو اللہ تعالیٰ نے دی؟ نمبر ایک، اللہ تعالیٰ نے ان کو نبوت دی، پھر ان کو بادشاہت دی، اور تیسری چیز یہ کہ ان کے ہاتھوں میں آ کر لوہا نرم ہو جاتا تھا. اور فضل عموماً دنیاوی چیزوں میں آتا ہے. آپ دیکھ لیجئے کہ عربی زبان میں بھی یہ بڑا خوبصورت لفظ ہے، فضلاً مفعول کے طور پہ آتا ہے، اور دیا بھی کیسے؟ منا، اپنی طرف سے دیا. یعنی ایک عبد منیب جس کو اللہ نے اتنا کچھ دیا ہوا ہے کہ جس کو پا کر وہ اللہ سے ناراض نہیں، اللہ سے دور نہیں، اللہ تعالیٰ سے غافل نہیں، یہ ساری چیزیں دیں. اور ان کا حال کیا تھا؟ کیا کہا کرتے تھے؟ یا جی بالو، ہم نے حکم دیا اے پہاڑو، اوی بی ماہو وطیر، تسبیح کہو اس کے ساتھ مل کر، اور پرندوں کو بھی یہی حکم دیا، وَأَلَنَّا لَهُ الْحَدِيدَ، اور ہم نے اس کے لیے لوہے کو نرم کر دیا. یہ لفظ اوی بی کیا ہے؟ جو منیب کا روٹ ہے وہی اوی بی کا روٹ ہے. اوب سے، اوب، نوب، منیب، یہ سب، انیب، منیب، یہ سب ایک ہی لفظ کے مختلف طریقے کی باتیں ہیں. یعنی جھکو، تم بھی اس کے ساتھ چلو. یہ اللہ کی طرف جھکا. اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے پہاڑوں کو اس کے لیے نرم کر دیا. پیچھے ہم اس کی ڈیٹیلز پڑھ چکے کہ پہاڑ ان کے ساتھ تسبیحات کرتے تھے. جب حضرت داؤد علیہ السلام زبور پڑھتے تو پہاڑوں میں سے بھی اس کی آواز آتی. اب وہ لوگ جو معجزوں کا انکار کرتے ہیں، وہ آج کہتے ہیں نہیں نہیں وہ تو ایسے ایک سر تھا اور ایسے ہی پانی کے گرنے کی آواز تھی. دیکھیے ہماری زبان بول رہی ہے نا، کیا اس میں طاقت؟ ایک گوشت کا لوتھڑا، تو جو ذات گوشت کے لوتھڑے کو بلوا سکتی ہے، کیا وہ پہاڑوں کو نہیں بلوا سکتی؟ پھر پرندوں کی سروں کو وہ کہتے ہیں نہیں نہیں وہ تو پرندے اپنی طور پہ باتیں کر رہے تھے. نہیں، ہمارا ایمان ہے کہ حضرت داؤد کے ساتھ پہاڑوں اور پرندوں کے بولنے کی آوازیں آتی تھیں، اور بعض جگہ یہاں تک آتا ہے کہ جنت میں بھی حضرت داؤد سے فرمائش کی جائے گی، کیونکہ اللہ کے نبی نے فرمایا کہ لحن داؤدی بہت خوبصورت تھا۔ ابو موسیٰ الاشعری ایک بہت ہی پیارے صحابی تھے، بڑی خوبصورت آواز میں قرآن پڑھتے تھے، تو اللہ کے نبی نے فرمایا کہ آپ کو داؤد علیہ السلام کا لحن دیا گیا۔ تو یہ اللہ تعالیٰ کی نعمت ہے، جس کو جو دے دے۔ وَأَلَنَّا، أَلَنَّا کا لفظ کیا روٹ ہوگا؟ لام یا لین، روف لین جو ہے وہی روٹ ہے اس کا۔ أَلَنَّا سافٹ کر دیا، نرم کر دیا، ہم نے ان کو یہ سب کچھ دیا۔ لیکن یہ سب کچھ دے کر کیا کہا؟ وَأَنِعِمَ الصَّابِغَاتِ وَقَدْرٍ فِي السَّرْدِ وَعَمِلُوا صَالِحًا۔ بڑی بات ملے گی آپ کو اب ان صورتوں میں عمل صالح کی، بار بار اسی کی بات۔ اتنا کچھ دیا، اتنی عنایات، اتنا کچھ دیا، اور ساتھ ہی حکم دیا کہ کشادہ زرہیں بناؤ۔ صابغات صبغۃن کی جمع ہے، سواد سے نہیں، سین سے۔ زرہوں کو کہتے ہیں لوہے کی وہ کڑیاں جو پہنی جاتی ہیں۔ اصل میں یہاں لفظ پورا کیا تھا؟ زروعن صابغات، پوری لمبی زرہیں جو لڑنے والوں جسم کو چاروں طرف سے لپیٹ لیتے ہیں، وہ لوگ تو تیروں کا یا تلواروں کا نشان نہیں پڑتا، تو اسی کی طرف اشارہ ہے۔ اور وقدرن، قاف دال را، قدرن فی السرد، اندازے لگا کر ان کے حلقے بناؤ۔ یہ قدر کا لفظ جو ہے نا، قاف دال را، تنگی کے معنوں میں آتا ہے۔ خدور دیگوں کو کہتے ہیں، جیسے اس دور میں کھانا پکانے کے لیے بڑے بڑے لگن سے ٹائپ لگن ٹائپ کی چیزیں ہوتی تھیں، ان کو وہ رکھ کے تو اس کے ساتھ یعنی کام کروایا کرتے تھے دوسروں سے۔ بعض نے قدر فی السرد سے تقدیر بھی مراد لی ہے، مراد کیا ہے کہ اندازوں کے ساتھ وہ یہ سارے کام کر لیتے تھے، اور جتنا کچھ یہ کرتے اس سے اپنے عبادت کے معاملات میں خلل نہیں آنے دیتے تھے۔ یہ بھی چیز قدر فی السرد کی بات کی گئی، کہ دنیا کی نعمتیں ان کو اس طریقے سے نہیں آگے لے جاتی تھیں کہ جس کی وجہ سے وہ اللہ تعالیٰ سے دور ہو گئے۔ سرد کا لفظی معنی بننے کا ہوتا ہے، بننا، ویونگس، سویٹر بنتے ہیں نا۔ اور قدر یقدر تقدیر، اندازوں سے بنانا، مطلب کیا ہوا؟ کہ زرہ کے بنانے میں اس کی کڑیوں کو متوازن اور متناسب بنانا، کوئی چھوٹی اور کوئی بڑی کڑی نہ ہو، مضبوط بھی ہو اور دیکھنے میں خوبصورت بھی ہو۔ یہ تفسیر کی ابن عباس نے اس کے بارے میں، اشارہ ہے کہ وہ جو لوہے کے ہتھیار بناتے تھے، ویپنس بناتے تھے، پیچھے ہم پڑھ چکے، وَعَلَّمْنَاهُ صَنْعَةَ لَبُوسِ لَكُمْ، اللہ کہتے ہیں ہم نے خود ان کو سکھائی تھی صنعت لباس بنانے کی، یہ سب بھی کرو، وَعَمَلُوا صَالِحًا، اور نیک کام کیا کرو۔ کیا نیک کام ہوں گے ہتھیار بنا کر؟ نخطے شہریوں پہ ڈال دو، ملکوں کو ملکوں سے لڑاؤ تاکہ تمہارے ہتھیار بکیں۔ یہاں دیکھیے، نعمتوں کا صحیح استعمال فائدہ دیتا ہے۔ ہم پیچھے پڑھ چکے کہ حضرت داؤد علیہ السلام بالکل ایک عام اتنے کے سپاہی تھے، بیت اللحم کے رہنے والے، یہودا خاندان کے تعلق رکھنے والے تھے۔ فلسطینیوں کے خلاف جب مارکہ ہوا تالوت اور جالوت کا، تو انہوں نے جالوت جو اس قوم کا سردار تھا اس کو قتل کیا، چنانچہ بنی اسرائیل کی آنکھوں کا تارہ بنے، اور اسی سے ان کا عروج شروع ہوا۔ تالوت کی وفات کے بعد یہ وہاں کے حکمران بنے، اسی کی بیٹی سے ان کا شاید نکاح بھی ہو گیا، اور اس طرح سے یروشلم کو فتح کر کے اس کو اسرائیل کی سلطنت میں شامل کیا، اور انہی کی طور میں بنی اسرائیل کا عروج شامل ہوا، جس کی وجہ سے پھر چاروں طرف ان کے اوپر دولت آئی۔ اور کہتے ہیں اس دور میں عدل، انصاف، خدا ترسی اتنی تھی بنی اسرائیل کے اندر کہ وہ جو خرابیاں ہم ان کی آج کل دیکھتے ہیں، آگے پیچھے جو پڑھتے ہیں، وہ ساری دور ہو گئیں۔ انی بما تعملون بصیر، ہم جو تم کر رہے اس کو دیکھ رہے ہیں، یعنی تم حکمران ہو۔ یہاں اب حضرت داؤد ایک حکمران کے طور پر بھی ہیں کہ اللہ نے اگر تمہیں نعمتیں دی ہیں تو اس سے تم جو کچھ کر رہے ہو ہم اس کو خوب اچھی طرح دیکھ رہے ہیں۔ اور اے آل داؤد، صرف دنیا کے کاموں میں نہ رہ جاؤ بلکہ نیکیوں کے لیے بھی وقت نکالو، کوئی اچھا کام کرو گے تو فائدہ ملے گا۔ اتنی بات کا خلاصہ کیا ہے کہ یہاں اچانک ایک دم موضوع پلٹتا ہوا کیوں دکھتا ہے؟ نہیں، مکہ والے اور آج والے، ہمیشہ دولت والوں نے ہی نبیوں کی باتوں کا انکار کیا۔ جتنا انسان دنیاوی ترقی کرتا جاتا ہے اتنا اس کو قیامت ناممکن لگتی جاتی ہے۔ تو اللہ نے یہاں حضرت داؤد کی مثال دے کے سمجھا دیا کہ دیکھو، داؤد تو نہیں بگڑے، ان کے دماغ میں تو نعوذ باللہ کوئی خلل نہیں آیا کہ یہ کیسے ہوگا، ہمیں دلیل دیجئے اور ہم نہیں مانتے، اور جس چیز کو ہم اپنی آنکھوں سے نہ دیکھ لیں ہم اس کو مان نہیں سکتے۔ تو لہٰذا ہم سب بھی اس کے لیے اپنے آپ کو رکھ سکتے ہیں کہ جب تک بندہ नेमतों का सही इस्तेमाल करता रहता है, वो नेमतें उसको नुकसान नहीं देती। यहाँ तक तिलावत सुनेंगे और इसके बाद इंशाल्लाह तआला कुछ बातें आगे हज़रत सुलेमान के साथ फिर हज़रत दाऊद की करेंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम।
يعلم ما يلج في الأرض وما يخرج منها وما ينزل من السماء وما يعرج فيها وهو الرحيم الغفور. وقال الذين كفروا لا تأتينا الساعة قل بلى وربي لتأتينكم عالم الغيب لا يعزب عنه مثقال ذرة في السماوات ولا في الأرض ولا أصغر من ذلك ولا أكبر إلا في كتاب مبين. ليجزي الذين آمنوا وعملوا الصالحات أولئك لهم مغفرة ورزق كريم. والذين سعوا في ويهدي إلى صراط العزيز الحميد. وقال الذين كفروا هل ندلكم على رجل ينبئكم إذا مزقتم كل ممزق إنكم لفي خلق جديد. أفترى على الله كذبا أو به جنة بل الذين لا يؤمنون بالآخرة في العذاب والضلال البعيد. أفلم يروا إلى ما بين أيديهم وما خلفهم من السماء والأرض إن نشأ نخسف بهم الأرض أو نسقط عليهم كسفا من السماء إن في ذلك لآية لكل عبد منيب. ولقد آتينا داود منا فضلا يا جبال أوبي معه والطير وألنا له الحديد. أن اعمل سابغات وقدر في السرد واعملوا صالحا إني بما تعملون بصير.